र श्रोताबिन अफगानिस्तानमा सुरक्षा गार्ड र सेफदेखि विभिन्न अन्य पेसामा संलग्न नेपालीहरूको परिस्थितिलाई नजिकबाट हेर्नुभएका पत्रकार सुबेल भण्डारी अहिले हाम्रो साथमा स्टुडियोमा हुनुहुन्छ। उहाँ एक जर्मन समाचार संस्था डिपिएका लागि केही वर्षसम्म अफगानिस्तानका प्रवक्ता पनि रहनु भएको थियो। सबभन्दा पहिला त सुबेलजी नमस्ते र एसपिएस रेडियोको नेपाली कार्यक्रममा स्वागत छ तपाईँलाई।
धेरै धन्यवाद।
अब हामीलाई अफगानिस्तानमा रहेका नेपाली कामदारहरूको बारे कुरा गर्नुभन्दा अगाडि एकचोटि त्यहाँको नेपालीहरूको स्थिति बारे एकचोटि हामीलाई, तपाईँले कति वर्ष काम गर्नुभयो होइन, त्यस अन्तर्गत त्यहाँ नेपालीहरूको स्थिति परिस्थिति के थियो कस्तो थियो त्यसबारे एकचोटि बताइदिनुहोस् न त हामीलाई।
म 2010 काबुल गएँ डिपिएको लागि संवाददाताको रूपमा। 2010-15 बसेँ। अफगानिस्तान र पाकिस्तान हेर्थेँ म र बेस्ट चाहिँ प्रायःजसो चाहिँ काबुलमै बसेको हुन्थेँ।
अनि अब सुरक्षाको स्थितिले त अब त्यो बेला अब हुन्छ नि, अब तालिबान विरुद्धको कारवाही त अहिले पनि जारी रहेको छ, तर होइन सुरक्षाको हिसाबले हेर्दाखेरि भनौँ न कतिको अब काबुलमा त त्यति अब खतरा कम नै, अरूको अरू अफगानिस्तानको अन्य भागको तुलनामा त खतरा कम रहे तापनि अब हुन्छ नि हमलाहरू त नियमित रूपमा हुने नै गरेको थियो। तर कस्तो थियो त्यो बेला तपाईँको लागि चाहिँ, कतिको सुरक्षित महसुस गर्नुहुन्थ्यो हुन्नथ्यो, कस्तो थियो?
मेरो अवस्था अलिकति फरक हो, म पत्रकार भएको कारणले गर्दाखेरि 2010 म जाँदाखेरि त्यहाँको सुरक्षा स्थिति अहिलेको जस्तो नाजुक थिएन। काबुल धेरै हदसम्म सुरक्षितै थियो। म नोभेम्बरमा गएको थिएँ, सेप्टेम्बरमा गएको थिएँ पहिलोचोटि, अनि त्यो धेरै महिनासम्म कुनै पनि आक्रमणै भएको थिएन काबुलमा। नेटो र अमेरिकी सैनिकहरू प्रशस्तै मात्रामा तैनात थिए, 140,000 नेटो र अमेरिकी सैनिकहरू थिए देशभरि। एकदमै एउटा मिलिटरी स्टेटको रूपमा आइराखेको थियो। 2014 चाहिँ के भयो भन्दाखेरि, 2014 चाहिँ तपाईँको यो कम्ब्याट अपरेसन जुन भन्छ आक्रमण गर्ने त्यो सिद्धियो। त्यसपछि प्राय जसो सबै नेटो र अमेरिकी सेनाहरू चाहिँ फिर्ता गए। अब अहिले झन्डै 12,000 जति सेनाहरू अहिले तैनात छन्, विदेशी सेनाहरू, जसको मतलब प्राय जसो सुरक्षा सम्बन्धी काम कारबाहीहरू सबै अफगान सेना, अफगान पुलिस, अफगान बोर्डर पुलिसले नै गर्नुपर्छ, अफगान सुरक्षाकर्मीहरूले नै गर्नुपर्छ। र त्यो कारणले गर्दाखेरि चाहिँ अहिले स्थिति झन् बिग्रिँदै गएको अवस्था छ तपाईँको। किन पनि भन्दाखेरि 2014 अगाडि गाउँ गाउँमा, जिल्लाहरूमा तपाईँको नेटोको अमेरिकी सेनाहरूको बेसहरू राखिन्थ्यो। अब अहिले त्यो राख्ने अवस्था छैन। तपाईँको झन्डै 398 जिल्लामा मध्ये झन्डै 70-80 जिल्ला तालिबानको कब्जामा छ अहिले, जसमध्ये 40 जतिमा कुनै पनि सरकारी अपरेसनहरू भएका छैनन्। कुनै कुनै जिल्ला यस्ता छन् जहाँ तपाईँको यो अफगानिस्तानको पुलिस, अफगानिस्तानको आर्मी जान सक्ने अवस्था पनि छैन। कुनै कुनै जिल्ला त्यस्ता छन् जहाँ अफगान सेनाको, अफगान पुलिसलाई खाना पुर्याउनको लागि पनि हेलिकप्टरबाट ड्रप गर्नुपर्ने अवस्था छ। अब त्यो कारणले गर्दाखेरि सुरक्षाको हिसाबले त धेरै नाजुक भएको अवस्था हो। त्यो तरिकाले हेर्नुपर्छ होला यो नेपालीको अवस्थालाई। नेपालीहरू चाहिँ प्राय जसो अहिले चाहिँ काबुलमा तैनात छन्, काबुलमा र बेसहरूमा, ठुल्ठुलो अमेरिकी बेसहरू। एउटा उदाहरण चाहिँ बागराम भन्ने हो। बागराममा झन्डै 8-10,000 सेनाहरू होलान्, अझ बढी होलान्, त्यसमध्ये 2500 नेपालीहरू त्यहाँ काम गर्छन्। र यो सबै सुरक्षाको लागि मात्र काम गर्ने होइन, उनीहरू लजिस्टिक्सको लागि काम गर्छन्, उनीहरू सरसफाइमा, उनीहरू सेफको रूपमा काम गर्छन्। यो त्यहाँभित्रै पसलहरू हुन्छ, पसलको सुपरभाइजरको रूपमा काम गर्छन्। र उनीहरूको सुरक्षा को हिसाबले हेर्दाखेरि धेरै सुरक्षित छ, किनभने बेसबाट बाहिर निस्किन पनि मिल्दैन, जान पनि पाउँदैनन्, कतिजनाको भिसा पनि हुँदैन, किनभने बेसभित्र काम गर्नलाई भिसा चाहिँदैन, किनभने बेसलाई चाहिँ अमेरिकाको एउटा भागको रूपमा मानिन्छ, यो अफगानिस्तानभित्र भए पनि अमेरिकाको भागको रूपमा मानिन्छ, र त्यो जान पनि अफगानिस्तान भएर जानु पर्दैन, बाहिर बाहिरैबाट जानु मिल्छ, दुबईबाट सिधै बेसमा झर्न मिल्छ।
अब यसमै अब इम्प्लोइमेन्ट, अब नेपालीहरूको इम्प्लोइमेन्ट कन्डिसन बारे कुरा गर्दाखेरि पनि अब उनीहरू अब एक किसिमले कन्ट्राक्टरको रूपमा अर्कै एजेन्सीको थ्रुबाट गा भएर अब पछिल्लो घटनामा क्यानेडियन दूतावासको अब सुरक्षा गर्नमा सामेल रहेका नेपालीहरूको मृत्यु भएका जस्तै बागरामदेखि लिएर विभिन्न क्षेत्रमा काम गर्नेहरूलाई चाहिँ अब कन्ट्राक्टको रूपमा अब नेटो रेस्पोन्सिबल हुँदैन होइन, अब एक किसिमले उनीहरूको सुरक्षामाथि अब क्यानेडियन एम्बेसीको पनि अब आउटसोर्स गरेको, सेक्युरिटी आउटसोर्स गरे भएर जुन संस्थाले उनीहरूलाई काम गराएको उनीहरूको रेस्पोन्सिबिलिटी हुने भा भएर हुन्छ नि, एक किसिमले अब यस्तो स्थितिमा भनौँ न नेपालीहरूको काम गर्ने त्यहाँ अब आकर्षण भन्ने कि अब के भन्ने त्यो अहिले के कम होला कि अब यो पछिल्लो स्थितिले गर्दाखेरि कि यो अब के हो यसमा?
होइन, खासै कम भएको जस्तो चाहिँ मलाई लाग्दैन, अहिले काम चाहिँ पाउन अलिकति गाह्रो छ, किनभने पहिले तपाईँको 140,000 विदेशी सेना त्यहाँ तैनात रहेको अवस्थामा हरेक एउटा सेनालाई, याद गर्नुहोस् एउटा सेनालाई झन्डै 3 जति सहकर्मी चाहिन्छ होइन तपाईँको, सो त्यसको मतलब झन्डै 400,000 सहकर्मी चाहियो उसको लागि होइन, अब यो चाहिँ एकदम पर्याप्त मात्रामा बाहिरबाट आएको सहकर्मीहरू हुन्, अब अहिले 10,000-12,000 लागि झन्डै 20,000-30,000 सिभिलियनहरू भनौँ न, सिभिलियनहरू छन् होला त्यहाँ काम गरिराखेको, त्यो कारणले जागिर चाहिँ पाउन अलिक निकै गाह्रो छ, तर अट्र्याक्सन किन भन्दाखेरि यदि बेसभित्र काम गर्ने हो भनेदेखि त सुरक्षाको हिसाबले एकदम सुरक्षित रहने भयो, तर सेक्युरिटी गार्डको रूपमा डिप्लोमेटिक सर्भिसमा को डिप्लोमेटिक सर्भिसको लागि सेक्युरिटी गार्डको रूपमा काम गर्ने हो भने गाह्रो छ। यो अस्तिको घटनाको बारेमा थोरै जान्न जरुरी हुन्छ, सेभर भन्ने कम्पनीले हायर गरेको, सेभर भन्ने कम्पनीलाई कनेडियन एम्बेसीले हायर गरेको, जसको मतलब नेपाली गार्डहरू, नेपाली सेक्युरिटी गार्डहरू कनेडियन एम्बेसीको अन्डरमा डिरेक्टली काम गर्ने होइनन्, होइन सेभर कम्पनीको लागि काम गर्ने हुन्, सेभर कम्पनीको आफ्नै कमान्डर हुन्छ, सेभर कम्पनीको आफ्नै क्याम्प छ, तर अब सेभर कम्पनीको क्याम्प जुन जलालाबाद रोड भन्ने ठाउँमा छ त्यहाँबाट तपाईँको कनेडियन एम्बेसी झन्डै 5 छ, 20 जति लाग्छ होइन, त्यो यात्रा हरेक दिन बिहान एउटै समयमा है 6 बिहान गर्ने अनि फिर्ता बेलुका 6, 6 उनीहरू आउँछन् रोल कल गर्छन् अनि काम यो हात हतिएर बोक्छन् अनि काम सुरु गर्छन्, तर त्यहाँबाट 6 सिभिलियन बसमा हरेक दिन एउटै बाटो भएर एउटै समयमा आउनु चाहिँ सबैभन्दा ठुलो गल्ती हो, र यो गल्ती चाहिँ सेभर कम्पनीको हो, सेभर कम्पनीले यो गल्ती गर्नु भनेको होइन, कनेडियन एम्बेसीले चाहिँ हेर्नुपर्ने थियो, किनभने तपाईँ एउटा कुनै कम्पनीले ट्राफिकिङ गरेर लगेको छैन भन्ने कुरा तपाईँ हेर्नुहुन्छ नि होइन, एउटा डिप्लोमेटिक सर्भिसको हिसाबले त कनेडियन एम्बेसीले त हेर्नु पऱ्यो नि त, ट्राफिक भएर पो आएको छन् कि, तपाईँ खानाकै कुरा गर्नुहोस् न, खाना तपाईँले कस्तो खालको एम्बेसीभित्र ल्याउँदै हुनुहुन्छ भनेर त तपाईँ चेक गर्नुहुन्छ नि त होइन, राम्रो खाना आएको छ कि छैन, राम्रो कम्पनीबाट आएको छ कि छैन भन्ने कुरा तपाईँ चेक गर्नुहुन्छ नि, त्यस्तै त हो यो होइन, तपाईँले आउटसोर्स गर्नुभएको कुरा त हो सेक्युरिटी, तर त्यो सेक्युरिटी कम्पनीले ठिक तरिकाले काम गरिराखेको छैन, कस्तो खालको मान्छेहरू आएका छन् भन्ने कुरा त हेर्नु पऱ्यो नि त होइन, त्यो नहेर्नु चाहिँ कनेडियन एम्बेसीको गल्ती हो, सेभर कम्पनीको सबभन्दा ठुलो गल्ती के हो, उनीहरूले एउटै समयमा एउटै बाटोबाट एउटै बसबाट हरेक दिन, अनि यो गएको थुप्रै वर्ष भयो, म त्यहाँ काम गर्दाखेरि म 2012-13 मैले उनीहरूलाई भनिसकेको थिएँ, अनि एउटा कम्पनीले मात्र गर्दैन, सेभर मात्र दोषी होइन, G4S भन्ने कम्पनी छ जसले वर्ल्ड ब्याङ्क र ब्रिटिस एम्बेसीलाई त्यहाँ यसरी नै सर्भिस प्रोभाइड गर्छ, उनीहरूको क्याम्पको नाम अन्जुमान होइन, म जस्तो बाहिर बसेको सिभिलियन पत्रकारलाई त यो सबै कुरा थाहा हुन्छ भने त्यहाँ युद्धरत पार्टीहरूलाई थाहा हुँदैन होला, एउटै काम एकै हरेक दिन गरिराख्दाखेरि होइन, अनि यिनीहरू सफ्ट टार्गेट हुन् होइन, नेपाली सेना नेपाली गार्डहरू सफ्ट टार्गेट हुन्, तर उनीहरूलाई अब कोट अन कोट भनौँ न लेजिटिमेट टार्गेटको रूपमा किन हेरिन्छ भने उनीहरूले कनेडियन एम्बेसीलाई सेक्युरिटी दिइराखेका छन्, सफ्ट टार्गेट विदाउट एनी प्रोटेक्सन होइन, कुनै सुरक्षा बिना सफ्ट टार्गेट, र जो आफूसँग लडाइँ गरिराखेको कनेडियन सेनाले त त्यहाँ तालिबानसँग लडाइँ थुप्रो वर्ष गरेको, अहिले मात्र उनीहरूको सेना छैन, होइन थोरै मात्र सेना छ, नत्र त थुप्रो वर्ष लडाइँ गरेको, विशेष गरी हेलमान भन्ने ठाउँमा, हेलमान भन्ने ठाउँ अहिले जान पनि सक्नुहुन्न तपाईँ, हेलमान र कान्दाहार है, त्यस्तो त्यो त्यो हिस्ट्रीलाई हेर्दाखेरि, त्यो इतिहासलाई हेर्दाखेरि नेपाली गार्डहरू चाहिँ एकदमै उनीहरू चाहिँ भिक्टमाइजै भएको
हो. अब तपाईँले त्यतिको वर्ष बस्दाखेरि जुन नेपालीहरूलाई भेट्दाखेरि भनौँ न, उहाँहरूको जेनरल अब फिलिङ कस्तो हुन्थ्यो त्यहाँ बस्नु? एक किसिमले अब बाध्यताको रूपमै लिनुहुन्थ्यो कि, मतलब अब आफ्नो त्यहाँ आउनलाई आफू अलि एक्साइटेड जस्तो देखिन्थ्यो कि, कस्तो खालको कस्तो कुराहरू तपाईँले प्रायः पाउनुहुन्थ्यो भनौँ न?
म दोहा पनि गएँ होइन भर्खरै, हाम्रो कान्तिपुरको एकजना संवाददाता हुनुहुन्छ देवेन्द्र भट्टराई, उहाँले माइग्रेन्ट इस्युको बारेमा खुब लेख्नुहुन्छ, उहाँले मलाई लानुभएको, उहाँसँगै गएको थिएँ, उहाँले मलाई खुब घुमाउनु भयो त्यहाँ, मैले त्यहाँको इस्यु पनि हेरेको छु होइन. तपाईँ दुबईमा मैले थुप्रो नेपालीहरू भेटेको छु, अरू अरबी देशहरूमा काम गरिरहेको, अरबको देशहरूमा काम गरिरहेको नेपालीहरूको भन्दा सुविधा धेरै छ होइन. तपाईँको तलबबाटै सुरु गरौँ न, तलब कम्तीमा पनि तपाईँको $800 सुरु हुन्छ कम्तीमा होइन. अलिक राम्रो कम्पनी पर्यो भनेदेखि त तपाईँको 1200-1300 सजिलैसँग आउँछ, ओभर टाइम हुन्छ
होइन,
अमेरिकी डलर, हजुर,
महिनाको
होइन, महिनाको अमेरिकी डलर तपाईँको 800-1200 सजिलैसँग पाउन सकिन्छ यो ओटी बाहेक. प्राय जसो कम्पनीले, मलाई एकदम थोरै मात्र, मलाई खास थाहै छैन, प्राय कम्पनीले एक वर्षको एकचोटि त जान दिन्छ, एक महिनाको लागि छुट्टी होइन, अनि त्यो टिकट सिकट पनि काटिदिन्छ होइन. भिजा अहिले प्रायः सबै सेक्युरिटी गार्डहरूको चाहिँ, त्यो बेसभित्र बस्ने होइन, बाहिर बस्ने सेक्युरिटी गार्डहरू प्रायः सबैको भिजा लागेको हुन्छ. भिजा लाग्नु भनेको मतलब तपाईँ श्रमबाट प्रमाणित भएर जानु हो, श्रमबाट प्रमाणित भएर जानु भनेको मतलब दुःख केही पनि हुँदैन, तपाईँको सबै सर्टिफिकेटहरू हुन्छ होइन, तपाईँको लाइफ इन्सुरेन्स हुन्छ, सब कुरा हुन्छ, मिलेको हुन्छ. सो यी सबै कुराहरूले गर्दाखेरि अट्र्याक्सन चाहिँ छ होइन, अनि धेरैजना ट्राफिक पनि भएर आएका छन्. मैले ट्राफिक भएकै धेरैजना नेपालीहरू निकालेको छु मेरो 5 वर्षको बेलामा, तपाईँको यो मिडलम्यानहरू, दलालहरूबाट फस्ने अनि फसेर काबुल आउने, काबुलमा चाहिँ काबुलमा पनि नेपाली दलालकै मा फस्ने, अनि 5 महिना, 6 महिना, 8 महिना कुर्दाखेरि पनि जागिर नपाएपछि चाहिँ अनि अब फिर्ता जानु पर्यो भनेर चाहिँ त्यसरी मैले झन्डै 12-15 जनालाई मैले थुप्रै अवस्थाहरूमा नेपाल पठाएको छु, त्यहीँको साथीहरूको सहायताले अनि इस्लामाबादको एम्बेसीको सहायताले. अब त्यस्तो छ होइन, सो अट्र्याक्सन त छ त्यहाँ, अहिले पनि छ. म डिसेम्बर, म अक्टोबरको 2015 निस्केँ, तपाईँको अगस्टको 2015 मैले एकजना नेपालीलाई निकालेको, अनि त्यतिखेर पनि 3 जना अझै त्यहाँ अड्किराखेका थिए, अनि पछि निकालेँ उनीहरूलाई पनि इस्लामाबादको एम्बेसीले. हाम्रो आफ्नै एम्बेसी छैन काबुलमा, इस्लामाबादले हेर्छ. त्यो कारणले गर्दा अट्र्याक्सन छ, अनि त्यो अट्र्याक्सन भएको कारण चाहिँ के हो भन्दाखेरि तलब राम्रो छ, सुविधा राम्रो मिल्न सक्छ होइन,
तर अब ज्यानको
खतरा चाहिँ छ.
अन्त्यमा एकचोटि सुबिलजी, एक मिनटमा, हामीलाई अब नेपाल सरकारले अब अफगानिस्तान लगायतका अब द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्न जान प्रतिबन्ध लगाएको छ होइन, यस्तो अवस्थामा के अफगानिस्तान जाने नेपालीहरूको संख्या के घट्ला कि नघट्ला कि, कस्तो देख्नु भएको छ तपाईँले?
भर्खरै लगाउने भन्ने कुरा आएको छ होइन, दीपक बोहराको मैले कुरा सुने, अब उहाँ लेबर मिनिस्टर हुनुहुन्छ, यो कुरा तपाईँको फरेन मिनिस्ट्रीबाट आउनुपर्ने कुरा हो, किनभने फरेन मिनिस्ट्रीलाई यसको बारेमा धेरै थाहा हुन्छ, विदेश मन्त्रालयलाई हाम्रो लेबर मिनिस्ट्रीभन्दा धेरै कुरा थाहा छ होइन, उनीहरूले डिल गर्नुपर्ने हो माइग्रेन्ट इस्युमा. मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि यसले झन् ट्राफिकिङ बढाउँछ जस्तो लाग्छ, मान्छेहरू पैसा खर्च गरेर भए पनि जान्छन् होइन, तपाईँको $250 यो एयरपोर्टमा तिर्थ्यो भने अब 500 तिर्नुपर्छ, तपाईँको 5,000 दलालले खान्थ्यो भने अब 10,000 दिनुपर्छ, डलर दिनुपर्छ, त्यसरी खालि भाउ मात्र बढ्ने हो, लेबर जा गइ नै राख्छ, नेपालीहरू गइ नै राख्छन् त्यहाँ, अहिले पनि खाँचो छ, एटलिस्ट 8-10,000 त अहिले पनि नेपाली छन् होला, र भनेको मतलब 8-10,000 जब छ त्यहाँ होइन, त्यसका लागि त्यो भर्नको लागि त अहिले पनि जान्छन् यो 24 जना जो आ फिर्ता आए नि, उनीहरूको लागि कोही न कोही नेपाली त्यहाँ पुगिसकेको हुन्छ तपाईँको एक महिनाभित्र, त्यसमा कुनै मेरो डाउटै छैन होइन, किनभने नेपालमा जब अपर्च्युनिटी पनि छैन अनि थोरै रिस्कमा. अब तपाईँले सोच्नुहोस् न, 16 वर्षमा यो पहिलो घटना हो होइन, 16 वर्षमा त यस्तो घटना घटेको थिएन नि त यस्तो ठुलो होइन, 1-2 जना मर्ने मारिने भन्ने कुरा छुट्टै हो, तर 14 जना एकैचोटि, र यो पनि हुँदैन थियो यदि सेबर कम्पनीले राम्रो सोचेको भएदेखि, यो पनि हुन्न थियो होइन. सो तपाईँ रिस्कलाई तपाईँ जब नापतोल गर्नुहुन्छ नि, रिस्क फ्याक्टर हेर्नुहुन्छ, यो क्यालकुलेटेड रिस्कको रूपमा लिनुपर्छ होला
हजुर.
अनि निलिन्छन् नेपाली लेबरहरूले, मलाई त्यस्तै लाग्छ, यो रोकिन्छ जस्तो मलाई लाग्दैन.
हजुर, सुबेल भण्डारीजी धेरै धेरै धन्यवाद समय दिनुभएकोमा, र एकदमै अब इन्ट्रेस्टिङ अब पर्सपेक्टिभ सुनाउनु भएको छ. जसो जे होस् आउँदा समयहरूमा यस्ता घटनाहरूबारे अब थप होपफुली समाचार सुन्नु नपरोस्. जे होस् धेरै धेरै धन्यवाद.
तपाईँलाई नै धन्यवाद.
र श्रोताबिन्दु हुनुहुन्थ्यो सुबेल भण्डारी. केही वर्ष अफगानिस्तानमा जर्मन समाचार संस्था डिपिएको लागि उहाँले काम गर्नुभएको थियो संवाददाताको रूपमा, र हाल उहाँ सिडनीमा हुनुहुन्छ.